नमस्कार, कार्यक्रम रबरका खबरमा स्वागत छ। कार्यक्रम प्रस्तुता म पुष्प बराल। कार्यक्रम रबरका खबर रेडियो भिजनको एउटा बिल्कुलै नयाँ कार्यक्रम हो। यो कार्यक्रम प्रत्येक महिनाको 20 गते रेडियो भिजन 91.6 MHz र इन्टरनेट अनलाइन मार्फत www.radiovision.com.np बाट विश्वभर एकैसाथ प्रसारण हुने गर्दछ। कार्यक्रम रबरका खबर नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन इकाइ रबर जोन झापाको सहकार्यमा प्रसारण हुने गर्दछ। हामी कार्यक्रम रबरका खबरमा झापा जिल्लामा रबर खेतीको सम्भावना र अहिले भइरहेको खेतीप्रति किसानहरूको गुनासो, रबर विज्ञहरूको सल्लाह र सुझाव सहित हामी कार्यक्रम उत्पादन गर्ने गर्दछौँ। झापा जिल्लामा अहिले पनि हजारौँ हेक्टर जमिन बाँझिरहेको छ। ती बाँझा जमिनहरूलाई रबर खेती मार्फत सदुपयोग गर्ने हो भने हजारौँले रोजगारी सिर्जना गर्ने अवस्था समेत आउन सक्ने विज्ञहरूको भनाइरहेको छ। सुरु गरौँ आजको रबरका खबर कार्यक्रम। झापामा धान बाली पछि रबर खेती फस्टाउँदै गएको छ। गोर्खामा 2041 सालमा गोरखकाली रबर उद्योग स्थापना पछि यसको खेती हुन थालेको थियो। झापामा हाल मासिक 10 टन रबर उत्पादन हुने गरेको छ। यहाँ 2048 सालमा थालिएको रबर खेती हाल करिब 950 बिघा क्षेत्रफलमा फैलिएको छ। यो खेतीमा झन्डै 150 भन्दा बढी किसानहरू आबद्ध रहिआएका छन्। अघिल्लो वर्ष मात्र झापामा 1,44,00,000 बराबरको रबर कच्चा पदार्थ उत्पादन भएको थियो। नेपालमा वार्षिक 15 अर्ब रुपियाँ नेपालमा वार्षिक 7 अर्ब रुपियाँ भन्दा बढीको रबरको माग रहेको छ। नेपालमा वार्षिक 7 अर्ब रुपियाँ भन्दा बढीको रबरको माग रहे पनि 5% मात्र आपूर्ति हुने गरेको जनाइएको छ। साबिकको शनिश्चरे गाविस 3 बाट सुरु भएको रबर खेती शनिश्चरे, खुदुनाबारी, बुधबारी, धाइजन, पृथ्वीनगर, भद्रपुर, घेराबारी, राजगढ सुरुङ्गासम्म विस्तार भएको छ। यसबाहेक मोरङ र सुनसरी जिल्लामा पनि 15,000 हेक्टर क्षेत्रफलमा रबर खेती गरिएको छ। रबरको एउटा रुखले 35 वर्षसम्म लगातार चोप दिने गर्दछ। चोप दिन छाडेपछि रुख बिक्री गर्दा त्यसको पनि मूल्य राम्रो आउने किसानहरूको भनाइरहेको छ। रबरको बिरुवा लगाएको 7 वर्षदेखि उत्पादन दिन थाल्दछ। त्यसपछि यसले लगातार 35 वर्षसम्म निरन्तर आमदामी दिइरहने प्राविधिकहरूको भनाइरहेको छ। रबरबाट साइकल, गाडी लगायतको पाङ्रा, बेलुन, कन्डम, इरेजर आदि 35,000 भन्दा बढी सामग्री बनाउन सकिने जनाइएको छ। अझ भनौँ, यही रबर प्रयोग गरेर विश्वले त 50,000 भन्दा बढीका सामग्रीहरू उत्पादन गरिरहेको छ। जिल्लाका रबर किसानहरूलाई लक्षित गरी सरकारले झापालाई कृषि तथा पशुपन्छी विकास मन्त्रालय प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत रबर जोन घोषणा गरिएको छ। रबर जोन घोषणा गरिएसँगै झापामा रबर खेती गरिरहेका किसानहरूमा उत्साह जागेको छ भने रबर खेती गर्न चाहने किसानहरूमा पनि हौसला प्रदान भएको छ। यसै सन्दर्भमा हामीले रबर जोन सञ्चालन समितिका सल्लाहकार, साना किसान प्राकृतिक रबर उत्पादक सङ्घका केन्द्रीय सदस्य दिलीप गोस्वामीसँग झापामा रबर खेतीको सम्भावना कस्तो छ भनेर कुराकानी गरेका छौँ। उहाँ झापाका कुशल रबर खेती सम्बन्धी प्राविधिक समेत हुनुहुन्छ। सुनौ उहाँसँग गरिएको कुराकानी।
नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना इकाइ भनेर झापालाई रबर जोनको रूपमा विकास गर्ने लक्ष्यका साथ काम अगाडि बढेको छ। तपाईँ पनि सञ्चालक समितिको सदस्य समेत हुनुहुन्छ होइन? के छ रबर जोन भनेको? के रहेछ
जोन भनेको? के रहेछ भन्ने, के हो भन्ने कुरा भन्नु हो नि त। 500 हेक्टर भन्दा बढीमा जहाँ खेती गरिन्छ, एक प्रकारको खेती गरिन्छ, एकै प्रकारको त्यो ठाउँलाई रबर, त्यो ठाउँलाई जोन दिने चलन छ। यसैपालि रबर जोन र सुपारी जोन दिएको छ नेपाल सरकारले हामीलाई। यसमा यसको मुख्य उद्देश्य के हो भन्दाखेरि त्यसको प्रवर्धन गर्ने, र त्यो प्रवर्धन गर्ने उद्देश्यले चाहिँ रबर जोनको स्थापना भएको हो। या पहिलेको जुन कृषि कार्यालय थियो, जिल्ला कृषि कार्यालय, त्यसलाई अहिले ज्ञान केन्द्र भनेको छ, र त्यहीँ चाहिँ रबर जोनको अहिले अफिस रहेको छ।
तपाईँ एकजना प्राविधिक पनि हुनुहुन्छ, कृषक पनि हुनुहुन्छ, र रबरसँग तपाईँसँग लामो अनुभव पनि रहेको छ। रबर खेतीको सम्भावना झापामा कस्तो देख्नु भएको छ?
रबर खेतीको सम्भावना झापामा अत्याधिक छ। अब पहिलो कुरो अध्यक्ष भन्दै जाँदाखेरि रबर खेती कस्तो ठाउँमा हुन्छ भन्ने कुरा पनि आउँछ। हामीले यो रबरको जुन कन्सेप्ट थियो नि बढाउनुपर्छ भनेर विभिन्न मन्त्रालयहरूमा, खास गरी कृषि मन्त्रालय र वन मन्त्रालयमा सम्पर्क गऱ्यौँ। वन मन्त्रालयमा चाहिँ वनको खाली जग्गाहरूमा चाहिँ त्यसलाई सदुपयोग गर्न पाएदेखि चाहिँ हामीलाई राम्रो हुन्थ्यो भनेर चाहिँ त्यो वन मन्त्रालय भने कृषि मन्त्रालयमा केको लागि भन्दाखेरि हामीलाई अलिक फेसिलिटी दिनु पऱ्यो। किन भन्दाखेरि 7 अरब जतिको रबर चाहिँ विदेशबाट नेपालमा आउँछ, 7 अरब जति, अनि त्यसलाई रोक्नको लागि। अनि त्यहाँ के कुरा आयो भन्दाखेरि तपाईँहरू त्यहाँ धानुने ठाउँमा चाहिँ रबर लगाउनु छ त भन्ने कुरा आयो, एकदम बिल्कुल होइन। धानुने ठाउँमा त रबर हुँदै हुँदैन, भिर पाखा खेर गइरहेको जग्गाहरू माथि लगाउने हो, खोलाको बगरमा पनि हुन्छ। र अहिले हामीले कोर्डिनेसन गरिरहेछौँ कि खोलाको बगरहरू हामीलाई दिनुहोस्, त्यहाँ हामी रबर लगाउँछौँ। किनभने विदेशीको जुन पैसा छ, 7 अरब जति विदेशी रहेछ, त्यसलाई हाम्रो रोक्ने लक्ष्य हो र प्रशस्त सम्भावनाहरू छ। र अर्को कुरो के भन्दै थिएँ मैले भने, पहिले जब यहाँ रबर खेतीको सुरुवात भयो त्यतिखेर चाहिँ भारतको तपाईँको केरला र डिमापुर नागाल्यान्डबाट अनि आसामबाट त्यहाँका साइन्टिस्टहरू रबरको विषयमा आएर यहाँ पत्ता लगाउने कुरा हुँदाखेरि झापाको लगभग सबै ठाउँ पानी नजम्ने ठाउँ हुनु चाहिन्छ, त्यो चाहिँ हो। अनि मोरङ, सुनसरी अनि इलामको दक्षिणी भेग चाहिँ रबरको लागि एकदम सुइटेबल भनेको छ। अब यही कुरामा हामीले ताप्लेजुङमा पनि बिरुवा रोपेर हेऱ्यौँ के हुँदो रहेछ भनेर, हामीले पर्सनल्ली हेरेको थियो, व्यक्तिगत हिसाबले रोपेर हेऱ्यौँ, बिरुवा त्यहाँ पनि हुँदो रहेछ, दुइटा मात्रै रोपेर हेरेको थियो। चिसो ठाउँमा चोपली पातलो हुँदो रहेछ, हुन चाहिँ त्यहाँ पनि हुन्छ, र जुन त अहिले हामीलाई झापालाई दिएको हो, त्यही भएर झापामा विकास गर्न विस्तार गर्न चाहन्छौँ हामी।
गोरखकाली रबर उद्योग नेपालमा स्थापना भएपछि झापाको अर्जुनधारामा, अहिलेको अर्जुनधारामा चाहिँ रबर खेतीको सुरुवात भएको इतिहास पाइन्छ नेपालमा, होइन?
45-46 सालतिर,
त्यो पनि अहिले 30 वर्षभन्दा बढी भइसक्यो। र अहिलेसम्म पनि रबर खेतीले सोचे अनुरूप सफलता प्राप्त नगर्नु र अबका दिनमा सम्भावना देख्नु कसरी, यो के छ सम्भावना हुने, अथवा तपाईँहरूले यो अहिले चाहिँ यो जुन कार्यक्रमलाई सफल बनाउने तपाईँहरूको योजना चाहिँ कस्तो?
एकदम सही कुरा गर्नुभयो तपाईँले। के भन्नुभयो भने अहिलेसम्म धेरै हुनुपर्ने जति विकास भएको छैन, लगभग हामीले 7-8 सय बिघामा त गरेका छौँ, तर जुन हुनुपर्ने त्यो भएको छैन। त्यसको मुख्य कारण के हो भन्दाखेरि, रबर उत्पादन लिनलाई हामीले 6-7 वर्षमा पर्खिनुपर्ने हुन्छ, अनि 6-7 वर्ष त किसानले के गर्ने त, कसरी घर चलाउने त, गाह्रो हुन्छ। हुन त बीचमा इन्टरक्रपिङ हुन्छ, 3-4 वर्षसम्म खेती गर्न सकिन्छ, अदुवा तोरी तिल बेसा यस्तो खेतीहरू। त्यही पनि के छ भने, अब लगानीको कुराहरू छ, त्यो धेरै समय पर्खिने कुराहरू छ, यी कुराले गर्दा चाहिँ त्यो पहिले त्यस्तो अलिक हुनुपर्ने जति विकास चाहिँ भएन। तर अबको दिनमा किनभने हामीलाई नेपाल सरकारले सक्दो सहयोग जोन मार्फत हामीले जुन पाएको छौँ, जुन हामी त्यसमा अब म सल्लाहकार छु वास्तवमा, र त्यो सरसहयोग पाएपछि किसानले अब चाहिँ बढाउँछन्, खेती बढ्छ, पक्का बढ्छ। र मलाई यो पनि विश्वास छ कि जुन हामी 7 अरबको जुन इम्पोर्ट गर्दैछौँ विदेशबाट रबर, कच्चा रबर, त्यसलाई पनि बिस्तारै हामी रोक्छौँ।
तपाईँले भनिरहँदाखेरि अहिले रबरको सम्भावना चाहिँ छ
प्रशस्त,
तर अहिले पनि किसानहरूले जति 500-700 हेक्टरमा गर्नुभएको छ झापामा, उहाँहरूको बजार नहुनु, उहाँहरूले चाहिँ प्रशोधन गर्ने उचित व्यवस्था नहुनु भन्ने गुनासोहरू पनि आइरहेछ, होइन? यो अवस्थालाई चाहिँ चिर्दै तपाईँहरूले कसरी अगाडि बढ्नुहुन्छ यो 1 वर्षको अवधि चाहिँ?
एकदम सही कुरा गर्नुभयो। के छ भने नि, रबरको जुन यहाँले भन्नुभयो नि बजारको कुरा, अहिले अन्तर्राष्ट्रिय बजारमा रबरको दाम निकै घट्यो। किन भन्दाखेरि, जहिले पनि मार्केटको प्राइस डिमान्ड एन्ड सप्लाईमा निर्भर गर्छ। अब हामी कहाँ रबर त कम छ, अब हाम्रो किसानले 280-290 बेचिसकेको रबर अब 170-180 बेच्न गाह्रो भएको छ। हुन त नपोसाउने होइन, पोसाउँछ, तर एकताल के छ, मिठो खाइसकेपछि नमिठो खान अलिकति भने जस्तो चाहिँ अब राम्रो रेट पाइसकेकोले गर्दाखेरि सस्तोमा बेच्न अलिकति गाह्रो भएको छ, त्यो छ। अब मार्केट चाहिँ अब ग्लोबलाइजेसन भएको बेलाको अवस्थामा हामीले बाहिरबाट आउने रबर बन्द गर्नुपर्छ भन्न पनि सकिँदैन। अब हामीले गर्ने के हो त, कसरी पोसाउँछ त्यो भन्दाखेरि, हामी बिचको कोअर्डिनेसन चाहिँ चाहिएको छ अब, किनभने रबरबाट 50,000 बढी आइटम बनिन्छ। अब हामीले पुरानै शैलीमा खालि रबर सिट मात्रै बनाउँछौँ अनि मार्केटिङ गर्छौँ, होइन? अब र 50,000 बनाउने ठाउँमा चाहिँ बनिने ठाउँमा आइटम बनिने ठाउँमा अब नेपालमा 100 आइटम पनि बनिएको छैन। त अब हामीले त्यो आइटमहरू आफैले बनाएर चाहिँ अलिकति अगाडि बढ्यौँ भने मार्केटिङ गर्न गाह्रो पनि छैन, बिल्कुल छैन।
त्यसको प्रशोधन गर्ने विधि पनि भनिदिनु, कसरी गरिन्छ?
जस्तो मैले आफैले ट्रेनिङ गरेर आएको छु केही आइटमहरू, होइन, जस्तो कन्डोम्स बनाउने, बेलुन बनाउने, स्पन्ज बनाउने, रबर ब्यान्ड बनाउने, पैसा पार्ने रबर ब्यान्ड, ग्लोभ्स बनाउने, ग्लोभ्स तिन खालको हुन्छ, एउटा सर्जिकल ग्लोभ्स हुन्छ, एउटा डोमेस्टिक ग्लोभ्स हुन्छ, अर्को इलेक्ट्रिकल ग्लोभ्स हुन्छ, यो तिनटै खालको स्पन्ज भने मैले, अर्को म्याट्रेस हुन्छ सुत्ने, यी सब आइटम मैले आफैले गएर ट्रेनिङ गरेर आएँ, बाहिर गएर ट्रेनिङ गरेर आएको छु र त्यो उद्योग पनि सञ्चालन गर्ने भन्ने चाहिँ सोचमा छु। म्याट्रेस त काठमाडौँ पनि बन्दैछ, नबनेको होइन, तर त्यो के छ भन्दाखेरि त्यो त्यसलाई चाहिने जुन लेटेक्स छ त्यो लेटेक्सलाई सेनेक्स भन्छ, त्यो सेनेक्स चाहिँ नेपालमा अहिलेसम्म बनिरहेको छैन, म क्रिम लेटेक्स बनाउँदैछु, त्यसले पनि बनिन्छ, तर के छ भन्दा क्रिम लेटेक्सले चाहिँ त्यो क्वालिटी राम्रो आउँदैन, जुन चाहिने हो नि स्तरीय स्ट्यान्डर्ड, त्यो जुन स्ट्यान्डर्डको क्वालिटी चाहिने हो त्यो आउँदैन, र त्यो सेनेक्स बनाउने मेसिन चाहिँ हामी यसपालि यो सिजनमा 2076 लाग्दाखेरि हामी कन्फर्म सुरु गर्छौँ, हामी एकदम पक्का सुरु गर्छौँ, त्योदेखि चप्पल बनाउँछौँ, रिसोलको रबरहरू बनाउन लागेको छौँ, हामीले गर्दैछौँ, चाँडै सुरु गर्दैछौँ।
झापामा के
एकैछिन हाले बोल्दा मैले त्यो अहिलेसम्म चाहिँ किन गर्न सकिएन भन्दाखेरि हामीसँग पुँजीको अभाव, र पहिले के थियो भन्दाखेरि हामीले अब पैसा लिनु पर्दाखेरि 14-15%, 16%, 18%मा चाहिँ ऋण लिनुपर्ने, अब नेपाल सरकारले चाहिँ अब अलिक सस्तो ब्याजमा कृषि उद्योगहरूलाई
रबर खेती गर्नेलाई
दिने भएपछि त्यसले गर्दा चाहिँ अगाडि बढाएको छौँ हामी र गरेर छाड्छौँ।
अहिले त व्यक्तिगत भन्दा पनि तपाईँहरूले त सामुदायिक वनहरू होइन सहकारीहरू मार्फत जाँदाखेरि अहिले पनि हजारौँ बिघा, हजारौँ हेक्टर जमिन चाहिँ झापामा त्यत्तिकै बाँचो हुन्छ वर्षौँ वर्षौँ होइन, त्योलाई युटिलाइज गर्न चाहिँ कसरी पहल गर्दै हुनुहुन्छ?
जस्तो हामीले यो विशेष गरी सामुदायिक वनमा खाली भएको जग्गाहरूलाई सामुदायिक वनको चाहिँ अध्यक्ष उपाध्यक्षहरूलाई राखेर कुरा चलाएको छौँ, त्यसै क्रममा अस्ति भर्खर एउटा ट्रेनिङ थियो, मैले ट्रेनिङ दिएको थिएँ आइटमहरू बनाउने ट्रेनिङ, त्यो त्यसलाई जुन चोप निकाल्ने प्रोसेस हुन्छ नि त्यसलाई टेपिङ भनिन्छ, टेपिङ भन्नलाई टेपिङ प्रोसेसको लागि विशेष गरिकन साथी हुनुहुन्थ्यो राजु पौडेल, एकदम राम्रो टेपर हुनुहुन्छ, उहाँ भारत सरकारको रबर बोर्डमा चाहिँ उहाँ 23 वर्ष गाइड खानुभएको मान्छे हो, उहाँ पनि हुनुहुन्थ्यो, म थिएँ त्यतिखेर, हामीले त्यो कुराहरू डिएफओ साहबलाई पनि राख्यौँ, यसरी हामी चाहन्छौँ भन्दाखेरि सबै जग्गा तपाईँलाई दिन्न म भन्नुभयो, मैले सबै हामीले कहाँ माया छ र थोर थोरै जग्गा पनि उपलब्ध गराउनुहोस्, किन भन्दाखेरि त्यो रबर जस्तो मैले जुन लेटेक्स सेन्ट्रिफ्युज गर्नलाई 60% डिआरसी लेटेक्स बनाउनलाई जुन मेसिन आउनु खोजिरहेको छु त्यसलाई दिनमा 4,000 लिटर चोप चाहिन्छ, अहिलेसम्म हाम्रो नेपालभरिमा 4,000 लिटर चोप छैन है, जसले गर्दा त्यो उत्पादन फ्याक्ट्री राख्न सकेको छैन, तर र पहिले 8 किन गरिनँ भन्दाखेरि मेसिन महँगो छ, थोरै त्यसको जुन क्याप्सिटी अनुसारको उत्पादन नभएपछि ब्याज तिर्न गाह्रो हुन्थ्यो, र सस्तो ब्याजको अब पाउने ऋण पाउने भएपछि चाहिँ अब सफल हुन्छौँ भन्ने छ र त्यो आइटमहरू बनाइन्छ। अब फेरि तपाईँलाई म त्यो भनौँ, अस्ति विष्णु सर डिएफओ साहब त्यहाँ हुनुहुन्थ्यो भने के भन्नुभयो भने थोर थोरैमा लगा गर्नुहोस् तपाईँहरू ठिक छ, धेरै चाहिँ जग्गा दिँदैन म यो रबरमै मात्रै लानु चाहिँ हामी म दिन्न भन्नुभयो, ठिकै छ, उहाँले आफ्नो कुरो राख्नुभयो, तर के छ भन्दाखेरि अब सखुवा हुनलाई धेरै वर्ष लाग्छ, तर मैले बुझेसम्म सखुवा फेरि रोपिने चिज पनि होइन, आफै उम्रिने चिज हो, रबरमा के छ भन्दाखेरि रोप्ने चिज हो, 6 वर्षदेखि आम्दानी हुन्छ, र 25-30 वर्षसम्म त्यो कटाइ मिल्यो भने 30 वर्षसम्म आम्दानी आउँछ, कटाइ अलिकति तलमाथि भयो भने 25 वर्षमा आम्दानी हुन्छ, त्यो 30 वर्षमा चाहिँ रेगुलर आम्दानी हुन्छ, वर्षमा 9 महिनासम्म चाहिँ दैनिक आम्दानी दिने चिज हो। हाम्रो त्यो हुँदाखेरि के छ भने यदि सामुदायिक वनले लगाउँछ भने सामुदायिक वनको पनि आर्थिक अवस्था राम्रो हुने भयो, जस्तो कालिकामा कालिका सामुदायिक वन धाइजनमा, आश्रममा सामुदायिक वन बुधबारेमा, जामुनखाडी सामुदायिक वन जामुनखाडीमा, त्यहाँ रबरहरू अलिअलि छ 1500 बिरुवा गरेर यसरी छ उत्पादन हुँदै गरेको चाहिँ, र त्यहाँ अरू पनि खाली ठाउँहरू छ, त्यहाँ अब कतिसम्म अब सक्छौँ त्यो गर्छौँ हामी, तर त्यो तिनै ठाउँको उत्पादन फेरि मैले नै सुरु गराएको र उहाँहरू दाउरामा बेच्न लागेको थियो, लाग्नुभएको थियो
जामुनखाडीमा पनि होला,
हजुर हो त्यहाँ पनि छ, त्यो कहाँ कहाँ धेरै ठाउँ जहाँ जहाँ पुग्न सक्यो त्यहाँ बचाउनु सकियो, हेर्नुहोस् म र सीताराम भनेको साथी हुनुहुन्छ सीताराम बास्तोला, उहाँ दुईजना भएर चाहिँ खोज्दै गयौँ क्या रबरहरू कहाँ कहाँ लगाएर छोडेका छन्, गोर्खाले पहिले लगाइदियो बिरुवा चाहिँ तर उत्पादन गर्न सकेन, किनभने त्यसको प्राविधिक नहुनु, त्यसको सामान कहाँ पाउँछ त्यो थाहा नहुनु, त्यसले गर्दाखेरि मैले सुरु गराउँदाखेरि त्यतिखेर चाहिँ केरलाबाट सामानहरू ल्याएर त्यो उत्पादन सुरु गराएँ, जब आम्दानी हुन थाल्यो मान्छेहरू आकर्षित भए अनि अनि बढ्दै गएको बिरुवा,
एउटा बिरुवा किसानले लगायो भने होइन त्यसबाट कति आम्दानी लिन सकिन्छ, जस्तै एउटा बिरुवाले प्रतिदिन या प्रति महिना कसरी आम्दानी दिन्छ, त्यसको बजार कस्तो छ किसानलाई अलिक बुझ्ने गरी भनिदिनु न।
एउटा बिरुवालाई हामी मात्रै हेर्नु हुँदैन क्या, समग्रमा हेर्नुपर्छ, किन भन्दाखेरि यो एक बिघामा अहिलेको अवस्थामा 350 बिरुवा जान्छ है, अब कोही बिरुवाबाट 50 ml देखि लिएर चाहिँ 900 ml सम्म, कुनै 50 ml मात्रै आउने भने कुनैमा 900 ml पनि चोप आउने हुन्छ, अब एउटै जातको बिरुवा जस्तो अब जातको कुरा पनि आइहाल्यो आयो होइन जातको कुरामा के छ भन्दाखेरि नेपालमा सुइटेबल अहिलेसम्म चार जातमध्येको दुईवटा जात नेपालमा चार जात लागेको छ हुन चाहिँ अब यहाँहरूले सुन्दै हुनुहुन्छ होला धेरैजनाले होइन त्यो सुन्नेहरूलाई मैले बताउनुपर्छ रबरको जाति कति हुन्छ भन्दाखेरि 79 फ्यामिलीज भन्छ है 79 परिवार 311 जाति 311 जेनेरा भन्छ र 2000 स्पेसिज भन्छ 2000 प्रजातिको हुन्छ अब यसमध्ये चाहिँ अब जस्तो हामीले दुध गाईको दुध उत्पादन गर्छौँ बेच्नलाई भने व्यावसायिक व्यवसायको लागि भनेदेखि दुध राम्रो दिने गाई पाल्नुपर्छ त्यसै गरी रबरमा पनि अब यो ठाउँ सौदो चाहिँ आरआरआइआई 600 है र आरआरआइआई 105 भन्ने दुईवटा जात छ नेपालमा राम्रो उत्पादन दिने त्यही पनि अब यसमा के छ भन्दाखेरि 50-900 चोपाउने हुन्छ अब त्यसले त्यो चाहिँ केले गर्दाखेरि हो भन्दाखेरि ठाउँ हावापानी लगायत कुराहरू त्यो पनि बिस्तारै आउँछ कुराहरू पनि त्यही भएर चाहिँ हामीले भन्दाखेरि अब एक एउटा बिरुवालाई त्यही भएर नलिउँ है एक बिघाको बिरुवालाई लिउँ एभरेजमा होइन एक बिघामा 350 बोट जाने हुन्छ अब 350 बोटमा 50 ML पनि नराखौँ र 900 ML पनि नराखौँ 150 मात्रै राखौँ 150 ML मात्रै राख्दाखेरि 52.5 L हुँदो रहेछ
प्रतिदिन
प्रतिदिन र चोपै बेच्दाखेरि चाहिँ अहिलेको अवस्थामा 50 रुपियाँ L चाहिँ स्पोर्टमा किन्ने अवस्था छ
प्रशोधन नगरेको
खालि सिधै निकालिदिएको त्यसमा विभिन्न केमिकल पनि चाहिन्छ र बिहान चोप्यो सकभर 4 बजे नै काट्ने हो छिटोमा र 4 बजे काटे पनि 5 बजे काटे पनि 6 बजे काटे पनि 9 बजेभित्र चोप उठाउनुपर्ने हुन्छ त्यही 3-4 घन्टाको काम हो र त्यो चोप उठाएपछि त्यसलाई व्यवस्थापन तुरुन्तै गर्नुपर्छ नत्र भने त्यो त्यहीँ बिग्रिने हुन्छ
जम्छ
हजुर त्यसले त्यसमा ब्याक्टेरिया तुरुन्तै आउँछ र ब्याक्टेरिया आफै जम्छ जमेपछि त्यो स्तरीय रबर बन्दैन अब चोपै नै बेच्ने भने पनि दिनको त 1 बिघाको 2625 रुपियाँको भयो है 50 रुपियाँ L अब महिनामा 30 दिन आउने हेर्नुहोस् है
हजुर
गर्दाखेरि 78,500 रुपियाँ
प्रत्येक महिनाको
आम्दानी देखिन्छ यदि 150 ML को एभरेज आयो
त्यसले वर्षैभरि त आम्दानी दिँदैन
वर्षमा 9 महिनासम्म दिन्छ हाम्रो ठाउँमा मलेसियामा चाहिँ वर्षैभरि दिन्छ किन भन्दाखेरि हाम्रो हावापानीले गर्दाखेरि चाहिँ 9 महिना मात्रै दिने हो नेपालमा इन्डियामा बङ्गलादेशमा पनि
अब 9 महिनाको हिसाब गर्दाखेरि
हजुर अब यसो छ यो जुन छ तपाईँको 150 ML हिसाब मैले राखेँ 78,500 होइन अब हामीले अहिलेको एभरेजमा अहिलेको समयमा जो अब 4-5 घन्टा हामीले काम लाउनुपर्छ नि त सबै आफूले कहिले भ्याइँदैन त हामीले मोटामोटी 10,000 रुपियाँ चाहिँ त्यो 4 घन्टा काम गरे बापत कामदारलाई गर्दाखेरि 68,000 भयो ल 8,000 अरू खर्च भयो भने महिनाको 60,000 बस्ने अवस्था अहिले पनि छ प्रति बिघा तर त्यसमा चाहिँ लागि पर्नुपर्छ अब काम गर्ने छँदैछ मेरै पनि साँच्चो भन्नुपर्दाखेरि आफै हरदम त्यहाँ बस्न पाउँदिनँ बगानमा काम गर्ने मान्छेको भरमा किन बगान अलिकति टाढा छ मेरो पनि 11 किलोमिटर कोही बेला गएको बेला अलिक उत्पादन राम्रो आएको हुन्छ नगएको बेला अलिकति कम आएको हुन्छ त जे होस् आम्दानी राम्रो दिने चिज हो
प्रति बिघा प्रति महिना 60,000 हिसाबले
लिन सकिन्छ
9 महिनासम्म गर्दाखेरि 1 बिघाबाट 5.5 लाख जति
9,5,9,54 5,40,000
5,40,000 प्रति वर्ष आम्दानी लिन सकिन्छ
हजुर हजुर
भनेपछि यति राम्रो आम्दानी हुने किसानहरूलाई तपाईँहरू जतिको प्राविधिकले प्रोत्साहन गर्न के गर्नुपर्छ
होइन यसो छ के सत्य कुरा के हो भने नि मान्छेलाई भन्दाखेरि पत्याइ दिँदैनन् क्या
तपाईँ भनिदिनुहोस् न त 1 बिघाको आम्दानी मात्रै हामीले कुरा गऱ्यौँ बिरुवा लगाएर 6 वर्ष हुँदाखेरि त्यसको खर्च कति आउँछ
हजुर बिरुवा लगाउनलाई मोटामोटी प्रति बिघा योभन्दा अगाडि चाहिँ अब अलिकति हामी सहयोग पाउँछौँ अनुदानहरू पाउँछौँ त्यो पनि अनुदानले गर्दा लागत घट्छ तर पहिले योभन्दा भनौँ न पछिल्लो वर्षसम्म कम्तीमा 1 लाख रुपियाँ भयो त्यो बिरुवाको लगानी बिरुवा र त्यो यसो मसलको लगानी त्यस पछाडि अब त्यो रुग्ने मान्छे राख्नुपर्ने हुन्छ त्यसलाई तलब दिएर राख्नुपर्ने हुन्छ आफै हरदम बस्न पाइँदैन घरकै छेउमा भयो झलो कुरा हुन्छ अब खेती हो यो खेतीलाई त के छ भन्दाखेरि घरको छेउमा त महँगो छ भिटाहरू भिटै महँगो भइसक्यो लाउन सकिँदैन गर्दाखेरि मलाई लाग्छ प्रति बिघा जोडेर हेरौँ 10,000 रुपियाँले रुग्ने मान्छेलाई अब
1,20,000 रुपियाँ
6-7,20,000 रुपियाँ रुग्ने मान्छेलाई अब एकै बिघा मात्रै लाएर चाहिँ फेरि रुग्ने मान्छे राख्ने पोसाउँदैन तर यही रकम चाहिँ अब 1,20,000 6 वर्ष 7,20,000 रुपियाँ 7,20,000 10 बिघा छ भनेदेखि 72,000 प्रति बिघा खर्च आयो होइन उत्पादन हुन्छ जेलसम्म यी बिरा मात्रै छ भने त त्यो काम हो कहाँ पुग्छ त्यही भएर अलिकति क्वान्टिटीमा लगाउनु पर्ने हुन्छ
भनेपछि अहिले चाहिँ रबर खेती लाउनलाई कि त सहकारी हुनु पर्यो कि सामूहिक खेती गर्न सक्नु पर्यो
हजुर त्यो चाहिँ राम्रो होइन
त्यसो गर्न सक्यो भने खर्च पनि कम र उत्पादन त जति पनि बिक्ने नबिक्ने त चान्सेस
एकदम बिक्छ अब के छ भने नि रबर यो उत्पादन बिक्ने कुरामा अलिकति हाम्रो किसानहरू अलिकति बढी बिचमा अब एक दुईजना किसानहरू बेसी अलिकति स्मार्ट बन्न खोज्नु भएर अलिकति मिलेन तर अब चाहिँ समय धेरै परिवर्तन भएर आएको छ हाम्रो बिचको जुन समझदारी छ त्यो पनि निकै अगाडि बढिसकेको छ अब गर्ने के हो भन्दाखेरि नि सिटै मात्रै बनाउने अहिलेको अवस्थामा चाहिँ गलत हुन्छ रबरको सिट जुन बनाउँछौँ हामी अब प्रोसेस के हो भने अघि सोध्नु भयो तपाईँले के गर्छौँ भने नि हामी चोप जमा कलेक्सन गर्छौँ कलेक्सन गरेर ल्याएपछि त्यसलाई छानेर एउटा ट्रेमा जमाउँछौँ जस्तो दुधलाई दही बनाइन्छ त्यसै प्रकारले दुध यो लेटेक्स एक प्रकारको दुधै हो त्यो दुधमा चाहिँ फर्मिक एसिड हालेर जमाउँछौँ त्यो कति बेरमा जमाउने भन्ने कुरा त्यसको नि ऊ छ एउटा कम्पोजिसन छ हामी 24 घन्टामा जम्ने हिसाबले जमाउँछौँ केमिकल हाल्छौँ अनि भोलिपल्ट चोप काटेर ठक्क आइसकेपछि चोप जम्मा मतलब त्यो जुन कलेक्ट हुँदै गर्छ उसमा बटुकामा जम्मा हुँदै गर्छ प्लास्टिकको बटुका हुन्छ त्यसको लागि त्यसबिचमा हामी त्यो जुन अघिल्लो दिनको जुन रबर हुन्छ सिट हुन्छ त्यसलाई पेल्छौँ मेसिनमा राखेर साधारण मेसिन हुन्छ त्यो ठुलो मेसिन हुँदैन अनि त्यो पेसिनमा पेलेर त्यो पानी निकाल्छौँ पानी निकालेर त्यसलाई सुकाउँछौँ अनि धुवा लगाउँछौँ अनि सिट बन्ने हो अब त्यसै गरी गर्दा गरी तपाईँले प्रशोधन कुरा अघि सोध्नुभएको तपाईँलाई भन्न खोजेको मैले जुन रबरबाट चोप आउँछ नि त्यो 25 लगभग 40% डिआरसी हुन्छ त्यसको डिआरसीको मतलब ड्राई रबर कन्टेन्ट सुक्खा भाग चाहिँ त्यसको 25-40% हुन्छ
भनेपछि 4 किलो चाहिँ कच्चा पदार्थ छ भने 1 किलो
सिट बनिने हो अब त्यो जुन बेलुन बनाउने काम भयो कन्डम्स बनाउने भयो यो ग्लोभ्स बनाउने भयो रबर थ्रेड भन्छ इलास्टिक त्यो बनाउने भयो लगायत धेरै आइटम छ लेट त्यसलाई चाहिँ लेटेक्स गुड्स भनिन्छ लेटेक्स बनाउने भएर त्यो डाइरेक्ट बनिँदैन कि हाम्रो साथीभाइहरूले के बुझिदिनु भयो त्यो भने ए यो यो बन्दो रहेछ यो हुन्छ भनेर त्यति सजिलो अलिक छैन पनि त्यो 25% र 30% भए पनि त्यसलाई 60% डिआरसी चाहिन्छ कम्तीमा ड्राइभर कन्टेन्ट 60% भएपछि मात्रै त्यो ग्लोभ्सहरू बनिने कन्डोज बनिने बेलुन बनिने कुराहरू हो त यसको लागि 60% डिआरसी बनाउनुलाई चाहिँ मैले यहाँलाई बताएँ अघि म क्रिम लेटेक्स बनाउँछु एउटा मोटो मोटो लेटेक्स भनेको क्रिम हुन्छ एउटा सेनेक्स हुन्छ सेनेक्स भनेको मेसिनबाट बनिने हो र क्रिम लेटेक्स जुन बनाउँछु म त्यसलाई चाहिँ केमिकल हालेर रियाक्सन गराइन्छ लेटेक्समा र त्यो 48 घन्टामा त्यो पानी छोड्छ पानी छोडेपछि पानी फाल्छौँ लेटेक्स राख्छौँ त्यो लेटेक्स केमिकलले रियाक्सन गराउने भएकोलाई एकुरेट 60% चाहिँ प्रायः आउँदैन अलिकति तलमाथि हुन्छ कोही बेला 55 मात्रै होला कोही बेला 60 पनि आउँछ कोही बेला 58 मात्रै आउला त्यो हुन्छ अनि जब हामीले क्वालिटीको प्रडक्सन गर्ने हो भने चाहिँ एक्युरेसी चाहिन्छ हो त्यो भएर यसपालि मेसिन चाहिँ हामी लगाएर सोध्छौँ
भनेपछि अब चाहिँ सम्भावना रबर खेतीमा किसानहरूले गर्न चाहनुभयो भने धेरै छ
धेरै बढेको धेरै
अब सरकारले के गर्नुपर्छ अझै पोलिसी बनाइसकेको छैन सरकार पनि सिक्ने चरणमै छ जस्तो लाग्छ उसको आफ्नै प्राविधिकहरू छैन होइन कुशल प्राविधिकहरू नहुँदाखेरि उसले अब एउटा प्राविधिकलाई पढाउने ओर्ने हो भने अझै 8-10 वर्ष पर्खिनुपर्ने अवस्था छ यो सिचुएसनमा सरकारले के गर्नुपर्छ किसानको लागि
अहिले यो सिचुएसनमा यहाँले भन्दै गर्दा जस्तो एकजना साथी भाइ मैले बताएँ राजु पौडेल हुनुहुन्छ ट्यापरमा बेस्ट मान्छे हो हामी पनि ट्यापिङ गर्दै गर्छौँ तर उहाँ जतिको अझै गर्न सक्दैन किनभने उहाँ 24 वर्ष त्यही क्षेत्रमा लाग्नुहुन्छ म पनि 17 वर्ष भइसक्यो क्षेत्रमा लागेको तर आफै ट्यापिङ गरिँदैन नि त भ्याइँदैन नि त ट्यापिङ गर्नलाई ठाउँमा सिकायो यसो गर्नुहोस् भन्यो हामीले गुरुभर सिकाउनु त सिकायौँ तर हामी गुरु गुरुमै छौँ क्या बरु हाम्रा चेलाहरूलाई सिकायो ऊ चाहिँ चिनी पनि धेरैजना बनिसके अनि अब रहेको कुरा जुन प्राविधिक यीको प्राविधिक पनि अब हामीसँग हिँड्नुहुन्छ डुल्नुहुन्छ विभिन्न कुराहरू सिक्दै हुनुहुन्छ र जुन यहाँ प्राविधिक खटिनु भएको छ उहाँले धेरै कुराहरू सिक्नु पनि भएको छ र के छ भन्दाखेरि अब अहिलेको जमाना नेटको जमाना छ इन्टरनेटबाट पनि धेरै कुरा सिकिन्छ अब हामीले आफूले गरेको यो 17-18 वर्षको समयमा जुन एक्सपिरियन्स छ त्यो पनि हामीले एक आपसमा साटासाट गरेर
तपाईँलाई यही उसमा भन्छु झापामा कति हेक्टरमा चाहिँ लगाउने सम्भावना देख्नु भएको छ तपाईँले अध्ययन गर्नुभएको छ होला
झापामा मलाई लाग्छ 1000 हेक्टर अझै होला लगाउने ठाउँ 1000 हेक्टर होला हामीले त्यो जुन खोलाको बगरहरू छ नि जुन बाँधिएको छ त्यो ठाउँलाई नि सदुपयोग गर्न चाहेको छौँ पानी आएर बगाउने ठाउँ त भएन जुन पानीले छोडेको ठाउँ छ त्यो खोला साइडमा चाहिँ तपाईँको तारजाली हालेर अर्को साइडमा चाहिँ ठ्याक्कै रबर लगाउने भने
त्यहाँ भुक्साइ पनि रोक्छ
दुइटै काम हुन्छ भुक्साइ पनि रोक्छ आम्दानी पनि बढ्छ अब त्यो बालुवाई पनि मात्रै भएको ठाउँमा पनि पानी गर्न सकिन्छ मतलब बिरुवा रोक्न सकिन्छ कसरी रोप्न सकिन्छ भने कम्तीमा 3x3 फिटको खाल्डो खोल्नुपर्ने हुन्छ त्यहाँ चाहिँ मलिलो माटो कतैबाट जङ्गलबाट हुन्छ कताबाट हुन्छ व्यवस्था गरेर 3x3 फिट खाल्डोमा अनि गोबर मल हालेर मिसाएर त्यसलाई उड्ने अनि त्यहाँबाट त्यसमाथि बिरुवा रोपिदिने मजाले फर्स्ट आउँछ।
अहिले एउटा किसानले बिरुवा चाहिँ आवश्यक पर्यो भने कहाँ सम्पर्क गर्ने?
बिरुवा चाहिँ मैले पनि गरिरहेको छु अलिअलि होइन, र मभन्दा पनि अझै बढी चाहिँ यहाँ तल रङ्गिया डाँडामा एग्रो फरेस्ट्री भन्ने छ, उहाँले चाहिँ धेरै सबैभन्दा बढी उहाँले गर्नुभएको छ। अब मैले गरेको छु, त्यो प्रकाश भाइले उहाँ बुधबारेमा गरेका छन्, धर्मीजीले गर्नुभएको छ, चार पाँचजना गएको छ।
झापामै बिरुवा पाउन सक्छ?
पाइन्छ पाइन्छ अब पाइन्छ। फेरि यस्तो छ, बिरुवा योभन्दा अगाडिसम्म चाहिँ हामीले त्यो जुन बडेड स्टम्प भन्छ क्रस गरेको बिरुवालाई बडेड स्टम्प भन्छ, त्यो चाहिँ आसामबाट ल्याउँथ्यौँ, र अब चाहिँ आसामबाट ल्याउने बिस्तारै हट्दैछ सिधिँदैछ। कारण के छ भन्दाखेरि, एक त पारिबाट ल्याउने समस्या छ क्या, त्यो इन्डियाको प्लान्ट क्वारेन्टाइनले हामीलाई दुःख दिइरहन्छ, कहिले के पा पेपर, कहिले के पेपर, कहिले के पेपर भनेर नि नयाँ नयाँ कुराहरू खोजेर दुःख दिइरहन्छन्। र अर्को समस्या के छ भन्दाखेरि, टाढाबाट बिरुवा ल्याउँदाखेरि ल्याउँदै धेरै बिरुवा सुक्छ र त्यसमा मोर्टालिटी रेट पनि धेरै आउँछ, धेरै बिरुवा मर्ने हुन्छ। त्यही भएर अब हामी स्टार्ट नै त्यो बिउ रोपेर मेच्योर बिउ लिनुपर्ने हुन्छ हामीले। अब हामीसँग मेच्योर बिउ बिरुवाहरू छ, मेच्योर बिउ कलेक्सन गर्नेदेखि लिएर चाहिँ त्यो प्याचिङ गर्ने जुन प्लान्ट हुन्छ त्यसलाई मदर प्लान्ट भनिन्छ, त्यो मदर प्लान्टहरू पनि अब छ हामीसँग। त्यसले गर्दाखेरि अब चाहिँ उत्पादन हामी गर्छौँ, यी गर्छौँ र पुग्ने दिन्छौँ।
अन्त्यमा हजुर, तमाम रबर खेती गर्न चाहने किसानहरूलाई
हजुर
तपाईँ एउटा कुशल प्राविधिक भएको हिसाबले के भन्न चाहनुहुन्छ?
किसानहरूलाई चाहिँ मैले के भन्छु भने,
जो रबर खेती गर्न चाहनुहुन्छ
जो चाहनुहुन्छ उहाँले सबैभन्दा पहिला हामीसँग सिधै भेट्नु पऱ्यो आएर, होइन जस्तो रबर जोनको कार्यालय छ उहाँ अहिले हाम्रो शेषराज पौडेल सर हुनुहुन्छ त्यहाँको प्रमुख, उहाँलाई गएर भेटे भयो, या मलाई भेटे भयो, या संयोजकलाई हाम्रो भेटे भयो, जसलाई पनि भेटेर चाहिँ सबैभन्दा पहिले उहाँले जानकारी लिनु जरुरी छ। त्यत्तिकै कुद हामी फाल्नुहोस् भन्दैनौँ हामी है, तर हामीसँग हुने सहयोग, हरेक सहयोगहरू, निशुल्क परामर्शहरू, ठाउँमा गएर हेरिदिने, जग्गा पहिले हेर्नुपर्छ, पानी जम्ने ठाउँमा हुँदैन होइन, पानी जम्ने ठाउँमा नाला काट्दा फेरि हुन्छ, नहुने हुँदै नहुने पनि होइन, तर नाला काट्नुपर्ने हुन्छ, त्यो ठाउँ हेरिदिने कामहरू चाहिँ हामी विभिन्न कुराहरू छ, सबै कुराहरू सहयोग गर्छौँ। र म चाहिँ लाउने किसानहरूलाई चाहिँ तपाईँ लगाउनुहोस्, हामी तपाईँलाई साथ दिन्छौँ भन्छु, सबैभन्दा
सम्भावना छ,
सम्भावना प्रशस्त छ, र सम्भावना यसरी छ, यसबाट 50,000 आइटम बनिन्छ, 50,000 आइटममा के आइटम त अहिले पनि बनाउन सकिन्छ नि त, हामीले जस्तो धेरै आइटम बनाउन सकिन्छ।
तपाईँको आँकडामा
हजुर,
अबको 5 वर्षभित्रमा यो जोन कार्यक्रम मार्फत झापालाई रबरको कुन स्टेपमा पुर्याउन सकिन्छ, के आकलन गर्न सकिन्छ? होइन, अहिले सरकारले जुन स्टेपहरू चालेको छ, जुन योजनाहरू ल्याएको छ, यसलाई लिएर अगाडि बढ्ने भने 5-7 वर्षमा कस्तो हो?
होइन, अबको अवस्थामा चाहिँ हामी धेरै अगाडि बढ्न सक्छौँ जस्तो लागेको छ, मलाई चाहिँ धेरै अगाडि बढ्न सक्छौँ जस्तो लागेको छ। 7 अरबको चाहिँ रबर जुन इम्पोर्ट हुँदैछ नि, त्यसलाई लगभग हामी सबै ठ्याप्पै रोक्ने, र त्यो जुन बाहिर विदेशीको हाम्रो पैसा छ नि त्यसलाई चाहिँ यही रोक्ने चाहिँ अवस्था ल्याउन सक्छौँ हामी जस्तो लागेको छ।
सरकारले 2074 सालमा झापालाई रबर जोन जिल्ला समेत घोषणा गरेको छ। 1,000 हेक्टरमा खेती लगाइए त्यसलाई सुपर जोन र 500 हेक्टरमा खेती गरे जोन घोषणा गर्ने चलन रहेको जनाइएको छ। सरकारले किसानहरूको आपसी सद्भावलाई ध्यान दिएर क्षेत्र निर्धारण गर्नुपर्ने किसानहरूको भनाइरहेको छ। झापामा आगामी 2082 साल असारसम्ममा सुपर जोन परियोजना सञ्चालनमा ल्याउने योजना समेत रहेको छ। नगदे बालीका रूपमा चिनिएको रबर खेती सामुदायिक वन समूहले पनि लगाउन थालेपछि प्रवर्धनका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना व्यवस्थापन इकाइ काठमाडौँले झापालाई रबर जोन घोषणा गरेको छ। झापामा जति रबर किसान छन् उनीहरू आफै प्राविधिक समेत हुन्। पूर्वी तराईको झापालाई खाद्यान्नको भण्डार पनि मानिन्छ। नेपालमा रबर खेतीका लागि पनि यही जिल्ला सबैभन्दा उपयुक्त रहेको जनाइएको छ। बङ्गालको खाडी नजिक 21 डिग्रीदेखि 35 डिग्री सेल्सियसको सापेक्ष आर्द्रताका कारण झापा जिल्ला रबर खेतीका लागि उपयुक्त जिल्ला ठहरिएको हो। 2049 सालमा खुलेको गोरखकाली टायर उद्योगले देशमै कच्चा पदार्थ उत्पादन सम्बन्धी अध्ययन गर्दा झापामा रबर खेती राम्रो हुने थाहा भएको थियो। यसरी रबर रोप्न थालेका किसान केही वर्ष पहिले निराश थिए, तर अहिले भने रबर जोन स्थापनासँगै अहिले उत्साहित भएका छन्। समुद्री सतहबाट 350 मिटरको उचाइमा रहेको झापामा 1 बिघा जग्गामा 350-400 बोट रबर हुर्काइन सकिन्छ। कतिपय किसानले चिया बगानमा पनि रबर हुर्काउने गरेका छन्।
अन्य रुखले भन्दा बढी कार्बन शोष्ने सदाबहार रबरको बिरुवाले छ वर्षबाट चोप दिन थाल्नेछ र सही तरिकाले उत्पादन गर्न सके यसले किसानहरूलाई मनग्गे आमदानी समेत दिन सक्ने देखिएको छ। अब सरकारले पनि किसानहरूलाई साथमा लिएर रबर खेती विस्तारका योजना अघि सार्नु र प्राविधिकहरूको सुलभ उपलब्धता गर्न सके किसानहरूले रबर खेती मार्फत राम्रो आमदानी गर्न सक्ने देखिएको छ। हस्त, आजलाई रबरका खबर कार्यक्रम यति नै। प्रविधिमा साथ दिने पुष्पा भण्डारीलाई धेरै धेरै धन्यवाद दिँदै म पुष्पा बराल पनि बिदा चाहन्छु। नमस्कार।